नेपाल सरकार वैदेशिक रोजगार बोर्डको सचिवालय र रेडियो नेपालको सहकार्यमा तयार पारिएको रेडियो कार्यक्रम वैदेशिक रोजगारी।
नमस्कार, कार्यक्रम वैदेशिक रोजगारीमा तपाईँलाई हार्दिक स्वागत छ। यो कार्यक्रम रेडियो नेपालको सातै प्रसारण केन्द्रबाट 6 मिडियम वेब, 25 एफएम स्टेशन अनि इन्टरनेटमा www.radionepal.gov.np मा हरेक बिहिबार बिहान 7 बजेको समाचारपछि प्रसारण हुने गर्दछ। व्यावसायिक, सिपयुक्त, सुरक्षित, मर्यादित एवं व्यवस्थित आन्तरिक तथा बाह्य रोजगारीका लागि आवश्यक पर्ने आधिकारिक सूचना, सन्देश र विभिन्न गतिविधिका साथै स्वरोजगारका प्रेरक अनुभवहरू प्रदान गर्न यो कार्यक्रम तयार पारिएको हो।
आजको कार्यक्रममा वैदेशिक रोजगारीमा जानेका लागि आप्रवासन सूचना केन्द्र किन आवश्यक छ, वैदेशिक रोजगार बोर्ड सचिवालयका सूचना अधिकारी दिनबन्धु सुवेदीसँगको कुराकानी भक्तपुर कटनुन्जेमा थालनी गरिएको कलकल ग्रुपमा संलग्न उद्यमी करूण सागर पराजुलीको उद्यम अनुभव सुनाउँदैछौ। साथमा रोजगार विशेष खबर र सन्देशहरू पनि छन्। कार्यक्रम सुनेर साथ दिनुहोला।
ल, राम्रोसँग सिकेस, सिकेको कुरा दिमागको बैङ्कभित्र राखेस, माला ला, ल साइतको दही खा।
वैदेशिक रोजगारीमा जान लागेको आजै हो र? ल हेर, साइत पनि गरिसकेछ।
विदेश जानु अगाडि कुन देश जाने हो त्यो देशको मौसम, हावा पानी, रीति रिवाज र ट्राफिक नियम पनि जान्नु पर्यो र केही कुरा सिक्ने ट्रेनिङ पनि लिनु पर्यो। त्यही ट्रेनिङ लिनलाई साइट गरेर जान लागेको।
ओहो, 1000% ठिक काममा जान लागे रे।
के काममा जान ला हो? काम गर्दा जोखिम कस्तो छ, के सावधानी अप्नाउनु पर्दछ, गाह्रो साह्रो पर्दा सम्बन्धित देशको दूतावासको नम्बर र श्रम कल सेन्टरको टेलिफोन 1141 नम्बर कण्ठ पार्नु पर्दछ।
बाबु, यी सबै कुरा थाहा पाउनलाई कहाँ जानुपर्छ बाबु?
नेपाल सरकारबाट इजाजत प्राप्त तालिम सञ्चालन गर्ने संस्थामा जाने र विदेश जानु अघि अभिमुखीकरण तालिम लिनु पर्दछ क्या आमा?
म पनि त्यही तालिम लिन जान लागेको।
ऊ त पहिला नै विदेश गइसके भएर सबै कुरा थाहा छ उसलाई।
उनलाई पनि थाहा हुन्छ।
तपाईँ पनि रोजगारीको लागि विदेश जाँदै हुनुहुन्छ भने अभिमुखीकरण तालिम सम्बन्धी सम्पूर्ण कुराहरू बुझ्न वैदेशिक रोजगार बोर्डको सचिवालय वा जिल्ला स्थित नजिकैको सूचना तथा परामर्श केन्द्रमा गएर जानकारी लिनुहोला है।
सुरुमा केही खबरहरू।
सरकारले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2078 स्वीकृत गरेको छ। गत मंगलबार बसेको मन्त्री परिषदको बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका 2078 स्वीकृत गर्ने निर्णय गरेको हो। श्रम कार्यालय ताहाचलले टोकन प्रणालीमा श्रम स्वीकृति दिन थालेको छ। जनशक्तिको अभाव कारण देखाउँदै टोकन प्रणालीका आधारमा व्यक्तिगत श्रम स्वीकृति दिन थालेको हो। कार्यालयले सूचना सार्वजनिक गर्दै अनलाइन प्रणालीको शुक्रबार र भौतिक रूपमा उपस्थित हुनेका लागि बिहान 9 बजेदेखि 10-15 बजेसम्म सीमित संख्यामा टोकन जारी गर्दै आएको छ। त्यसै गरी कार्यालयले श्रम गन्तव्य देशमा उड्नुभन्दा 90 दिन बढी समयको श्रम स्वीकृति हुनुपर्ने भएकाले श्रम स्वीकृतिको यकिन गरेर मात्र जहाजको टिकट लिन पनि सुझाव दिएको छ। वैदेशिक रोजगारमा जानेले पनि चाहेमा स्वदेशमा पेन्सन पाउने भएका छन्। विदेशमा गरेको कमाईको केही अंश बचत गरेर उनीहरूले स्वदेश फिर्ता भएपछि पेन्सनका रूपमा उक्त रकम पाउन सक्ने योजना नागरिक लगानी कोषले ल्याएको छ। यस विषयमा नागरिक लगानी कोष र आईएमई लिमिटेड बीच समझदारी भएको छ।
वैदेशिक रोजगारमा जान स्वनिर्णय गरेका व्यक्तिहरू र उनीहरूका परिवारलाई आवश्यक तथा लाभदायक सूचना जानकारीहरू प्रदान गरी वैदेशिक रोजगारीलाई सुरक्षित तथा अधिकतम उपलब्धिमूलक बनाउन सहयोग गर्ने उद्देश्यका साथ विभिन्न जिल्लाहरूमा सुरक्षित आप्रवासन सम्बन्धी सूचना केन्द्रहरू सञ्चालित छन्। वैदेशिक रोजगार बोर्ड सचिवालयका सूचना अधिकारी यस्ता सूचना केन्द्रबारे जानकारी गराउँदै भन्नुहुन्छ,
नेपाल सरकार र स्विस सरकारको सहकार्यमा सञ्चालित आप्रवासन सूचना केन्द्र सम्बन्धी जो वैदेशिक रोजगारमा जाने नेपाली दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूलाई सूचना उपलब्ध गराउने उद्देश्यले विभिन्न 38 जिल्लाका 152 स्थानमा, 38 जिल्लामा हाम्रो एमआरसी सेन्टर आप्रवासन सूचना केन्द्र भनिन्छ भने 152 स्थानमा चाहिँ सब एमआरसी सेन्टरहरू रहेका छन् र यी सब एमआरसी र एमआरसी सेन्टरहरू भनेको जिल्ला प्रशासन कार्यालयको हाताभित्र र स्थानीय सरकार यानि कि नगरपालिका या गाउँपालिकाको कार्यालय भवन परिसरभित्र नै सञ्चालन हुँदै आइरहेका छन्। यसको मुख्य उद्देश्य भनेको वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने सन्दर्भमा हाम्रो एउटा सूचनाको केन्द्र, सूचना इन्फर्मेसनको हबको रूपमा रहेका आप्रवासी सूचना केन्द्रहरू मार्फत जो वैदेशिक रोजगार बोर्ड सचिवालय र सामी परियोजनाको संयुक्त सहकार्यमा सञ्चालन हुँदै आइरहेका छन् र अहिले मैले यहाँलाई निवेदन गरिरहेका जति पनि 152 सब एमआरसी र 38 जिल्लामा रहेका एमआरसी सेन्टरहरू छन्, त्यहाँ मार्फत हामीले वैदेशिक रोजगारमा जाने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राहदानी बनाउन आउँदा जिल्ला प्रशासन कार्यालयसँग लिंक अप गराएका छौं र जति पनि सूचनाहरू जान्नै पर्ने कुराहरू, उहाँहरूले विदेशमा जाँदै हुनुहुन्छ भने तालिम कहाँबाट लिने, कुन देशमा जाँदै हुनुहुन्छ, घर परिवारको सल्लाह हो कि होइन, कसरी त्यसलाई विदेशमा गइसकेपछि विदेशमा कमाएको पैसालाई, रेमिटेन्सलाई कसरी नेपालमा पठाउनुहुन्छ, यावत कुराहरूमा परामर्श दिनको लागि, काउन्सिलिङ गर्नको लागि यो सूचना परामर्श केन्द्र, आप्रवासन सूचना केन्द्रहरू स्थापना र सञ्चालन गर्दै आएका छौं र यी सबैको एउटा कोअर्डिनेटिङ गर्ने सन्दर्भमा वैदेशिक रोजगार बोर्डमा राष्ट्रिय आप्रवासी सूचना केन्द्र स्थापना भई सञ्चालन हुँदै आएको छ र हाम्रा यी सूचना केन्द्रहरूमा खास गरी प्रोभिन्स लेभलमा हामीले चाहिँ कार्य विभाजन गरेका छौं। यसमा चाहिँ प्रोभिन्स कोअर्डिनेटर एउटा छुट्टै हुन्छ भने प्रोग्राम अफिसरहरू पनि हुनुहुन्छ र यी सूचना केन्द्रहरूमा रहेर काम गर्ने सोसियल मोबिलाइजर हुनुहुन्छ, त्यस्तै गरेर रिटर्नी भोलिन्टियरहरू पनि हुनुहुन्छ, उहाँहरूलाई पनि यही सूचना केन्द्रहरू आप्रवासी सूचना केन्द्र मार्फत हामीले परिचालन गरिरहेका छौं र कतिपय नगरपालिका अथवा गाउँपालिकाहरूमा चाहिँ नगरपालिकाले नै आवश्यक बजेट विनियोजन गरेर यस्ता स्रोत केन्द्रहरू पनि सञ्चालन गर्दै आएको छ। मैले यहाँलाई के मात्र निवेदन गर्न खोजेको भने वैदेशिक रोजगारबाट प्रवाह गरिने सेवाहरू हाम्रा यी आप्रवासन सूचना केन्द्र मार्फत हामीले जानकारीहरू दिन लागेका छौं, काउन्सिलिङहरू गर्न शुरूआत गरिसकेका छौं र जति पनि विदेशमा गएर अलपत्र पर्नुभएको छ, ठगीमा पर्नुभएको छ र त्यस्ता कामदारहरूको उद्धार गर्ने विषयदेखि लिएर बोर्ड सचिवालयले प्रवाह गर्ने सेवाहरू कसरी प्राप्त गर्न सकिन्छ, त्यसको प्रोसिड्युर के हो भन्ने सन्दर्भमा पनि यी हाम्रा आप्रवासी सूचना केन्द्रहरू मार्फत सेवाग्राहीहरूलाई त्यहाँ गएर राय परामर्श लिन हुनु म अनुरोध गर्दछु। जति पनि वैदेशिक रोजगार बोर्ड सचिवालयले प्रवाह गर्ने कल्याणकारी कामहरू छन् त्यसको प्रोसिड्युरको बारेमा यहाँहरूले 11:41 फोन गरेर पनि जानकारी लिन सक्नुहुन्छ भने नजिकको जिल्ला प्रशासन कार्यालय वा नगरपालिका वा गाउँपालिकामा रहेको स्थानीय तहमा रहेको आप्रवासन स्रोत केन्द्रमा, सूचना केन्द्रमा गएर जानकारी लिन सक्नुहुन्छ। त्यो कुराहरू मैले यहाँहरूलाई विनम्रतापूर्वक अनुरोध गरे।
यस्ता सूचना केन्द्रहरूले सेवा लिने र दिने बीच पुलको काम गरेको उहाँ बताउनुहुन्छ।
यो स्थापना गर्ने आधार पनि के छ भने कम्तीमा 5,000 भन्दा बढी पासपोर्ट बनेका जिल्लाहरूमा यो आप्रवासन सूचना केन्द्र सञ्चालन गर्नुपर्छ भन्ने सन्दर्भमा पनि यो एउटा इन्फर्मेसन हबको रूपमा, जुन मैले अघि पनि भने सामी परियोजना अन्तर्गत र बोर्डको सहकार्यमा हामीले चाहिँ यो सञ्चालन गर्दै आएका छौँ र यसका लागि नेपाल सरकार र स्थानीय सरकार र प्रदेश सरकारसँग संयुक्त रूपमा सहकार्य पनि गर्दै जाने भन्ने उद्देश्यले यो सञ्चालित रहेको छ। जहाँ जहाँ एमआरसीहरू छ, एमआरसी केन्द्रहरू छ, सब एमआरसी छ, त्यहाँ वैदेशिक रोजगारसँग सम्बन्धित सूचनाहरू एकीकृत रूपमा चाहिँ आप्रवासन सूचना केन्द्रबाट उपलब्ध हुन्छ नै। जहाँ त्यो सूचना केन्द्रहरू छैन त्यस्तामा पनि स्थानीय सरकारले अथवा स्थानीय गाउँपालिका अथवा नगरपालिकाले र रोजगार संयोजकले पनि टास्क, उनीहरूलाई रेस्पोन्सिबिलिटी छ आफ्नो नगरपालिका अथवा गाउँपालिका क्षेत्रभित्रको वैदेशिक रोजगारमा जाने कामदारहरू र फर्केर आएका कामदारहरू, उनीहरूले सिकेको सिप हरेकको तथ्याङ्क, वर्गीकृत तथ्याङ्क राख्ने म्यान्डेट स्थानीय सरकार सञ्चालन 2074 दिएकै छ। परिवर्तन भएका नयाँ नयाँ सूचनाहरू, परिवर्तित सन्दर्भमा भएका विषयहरूलाई हामीले एउटा एमआरसी क्लब भनेर एउटा सोसियल मिडिया पनि खोलेका छौँ। त्यसलाई अपरेटिङ गर्ने काम हाम्रो वैदेशिक रोजगार बोर्ड सचिवालयमा रहेको राष्ट्रिय आप्रवासन सूचना केन्द्रले एनएमआरसी अफिसरले गर्दै आउनु भएको छ। त्यो एमआरसी क्लबमा यहाँहरू जोडिन म अनुरोध गर्छु। यो एमआरसी क्लबमा चाहिँ वैदेशिक रोजगार बोर्ड अन्तर्गत सञ्चालित एमआरसीहरू मात्रै नभएर अन्य निकायबाट पनि जोडिएका एमआरसी क्लबहरू छन्। विभिन्न नामले माइग्रेन्ट इन्फर्मेसन डेस्कको रूपमा चाहिँ सञ्चालन भएका पनि छन्। उहाँहरूलाई पनि यो एमआरसी क्लबमा जोडिन म अनुरोध गर्दछु। समृद्धि परियोजना अन्तर्गत उद्योग मन्त्रालय मार्फत सञ्चालित जति पनि 14 जिल्लामा, खास गरी 1 नम्बर र 2 नम्बर प्रदेशका जिल्लाहरूमा सञ्चालित हुनुहुन्छ, उहाँहरू पनि जो माइग्रेसन इन्फर्मेसन डेस्कको रूपमा उहाँहरूले एउटा आप्रवासी सूचना केन्द्र जस्तै सञ्चालन गर्नुभएको छ, उहाँहरू पनि यो एमआरसी क्लबमा जोडिन सक्नुहुन्छ। यो भनेको वैदेशिक रोजगारमा जाने काम कामदारहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको खास गरी यी सूचना केन्द्रहरू हुन्। त्यो भएर हामीले एमआरसी क्लबमा पनि तिनै विषयसँग सम्बन्धित सूचनाहरू, नयाँ नयाँ सूचनाहरू एमआरसी क्लब मार्फत, समस्याहरू होस्, गुनासोहरू होस् पनि एमआरसी क्लब मार्फत सम्बोधन गर्न गइरहेका छौँ, गर्दै पनि आएका छौँ। यो विगत दुई महिनादेखि यो कार्यक्रम सञ्चालनमा आएको छ। काउन्सिलरहरू हुनुहुन्छ, सोसियल मोबिलाइजरहरू हुनुहुन्छ, रिटर्निङ भोलिन्टियरहरू हुनुहुन्छ, उहाँहरू यो एमआरसी क्लबमा जोडिन सक्नुहुन्छ।
विदेश जाने तयारीमा भए यस्ता केन्द्रबाट के फाइदा लिन सकिन्छ भन्दा उहाँ भन्नुहुन्छ,
पहिलो कुरा त वैदेशिक रोजगारमा जाने उद्देश्य राखेर जो पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालयमा जानुहुन्छ, राजधानी बनाउन जानुभन्दा अगाडि र बनाइसकेपछि हाम्रो नजिकै रहेको एमआरसी सेन्टरमा गएर आफूलाई चाहिएका लागेका जिज्ञासाहरू लिएर भरपूर फाइदा उठाउन म हार्दिक अनुरोध गर्दछु। यदि उहाँहरू कोही त्यहाँ जान भ्याउनु भएन भने पनि उहाँहरूले चाहिँ त्यहाँको सम्पर्क व्यक्तिको नम्बरहरू लिएर जानुभयो भने पनि उहाँहरूलाई चाहिँ फोनबाट पनि काउन्सिलिङ गर्ने हुने व्यवस्था हुन्छ। त्यस कारणले हाम्रो एमआरसी जति पनि जिल्ला प्रशासन कार्यालयमा रहेका छन् ती एमआरसी केन्द्रहरूबाट उपलब्ध गराउने सेवाहरू बारे यहाँहरूले फाइदा लिनुहुनेछ र बुझ्नुहुनेछ भन्ने म अनुरोध गर्छु। र अनिवार्य रूपमा पासपोर्ट बनाउनु पूर्व र बनाइसकेपछि र विदेश जानु पूर्व र विदेश गएर आएपछि पनि स्वदेशमा आएर लगानी गर्ने विषयहरूदेखि लिएर विभिन्न समस्यामा परेको, ठगीमा परेको, उद्धार गर्नुपर्ने विषयहरू यावत कुराहरू चाहिँ एमआरसी इन्फर्मेसन सेन्टरबाट चाहिँ उहाँहरूले लिन सक्नुहुन्छ। त्यो भएर विदेश जाने नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पासपोर्ट बनाउनु पूर्व र बनाइसकेपछि हाम्रा एमआरसी सेन्टरहरूमा भिजिट गर्न म हार्दिक अनुरोध गर्दछु।
फोन पनि आउँछ, कहीँ घन्टी पो त आउँछ। फोनको घन्टी सुने कि त्यो छोरालाई विदेश पठाउँदाखेरि लिएको ऋण तिर भन्ने फोन हो कि क्या डर लाग्छ। छोराकै हो यो फोन। हेलो
बा,
पैसा पठाइस्?
के को पैसा पठाउने? अब मलाई नै फिर्ता पठाउने?
फिर्ता पठाउने लो नि किन नि
अहिले के भयो भने के भयो
फर्मा लगा धारा बना भन्छ।
मैले जान्दिनँ भनेको कि भारी बोक कि फिर्ता जा भन्छ। आफूसँग ज्ञान नभएपछि हामी त मान्छे नै हेर्नु जस्तो गर्छ, न भने जति तलब दिन्छ न इज्जत नै। आफूसँग सिप नभएपछि के गर्ने र खै?
अब मैले छोरालाई विदेश पठाएको ऋण कसरी तिर्ने?
मैले पहिले नै भने होइन, छोरालाई वैदेशिक रोजगारमा पठाउनु अघि सिप सिकाएर मात्रै पठाउनुस् भनेर। सरकारी, गैर सरकारी र निजी क्षेत्रको तालिम दिने निकाय मार्फत विभिन्न पेसामा सिप विकास तालिम दिइन्छ। वैदेशिक रोजगार बोर्डले निशुल्क सिप तालिमको व्यवस्था गरेको छ। झन सुरक्षित आप्रवासन परियोजनाले त खाने बस्ने व्यवस्था सहित एक महिने निशुल्क तालिमको व्यवस्था गरेको छ।
छोराले सिप सिकेर गएको भए नेपाल फर्केपछि सोही सिप अनुसारको काम गर्न सकिहाल्थ्यो नि।
मेरो अरूको कुरा सुन्ने बानी नभएको हुनाले छोराले पनि दुःख पाए, मैले पनि दुःख पाए। कृष्ण,
वैदेशिक रोजगारमा जानु अघि सिप सिकेर मात्र जाउँ अथवा सिप सिकाएर मात्र पठाऊ र यसो गर्दा विदेशमा सिप अनुसारको काम, राम्रो तलब र काम गर्ने ठाउँमा सम्मान र आफ्नो व्यक्तिगत सुरक्षा बारे ज्ञान समेत पाइन्छ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले फेरि पनि प्रशिक्षक प्रशिक्षण टीओटी आयोजना गर्न लागेको छ। वैदेशिक रोजगारमा जाने नेपाली कामदारहरूलाई दिइने पूर्व प्रस्थान अभिमुखीकरण तालिम प्रदान गर्न इजाजत प्राप्त तालिम प्रदायक संस्थाहरूमा प्रशिक्षण दिने, दक्ष प्रशिक्षकहरू तयार गर्ने उद्देश्य परिपूर्तिको लागि प्रदेश स्तरमा निशुल्क अभिमुखीकरण प्रशिक्षक प्रशिक्षण टीओटी तालिम सञ्चालन गर्न लागेको बोर्डले जनाएको छ। प्रशिक्षक प्रशिक्षण तालिममा सहभागी हुन इच्छुकले निवेदनको ढाँचा सचिवालयको वेबसाइट www.feb.gov.np बाट डाउनलोड गर्न सक्नेछन्।
जस्तो कमजोर छैन म
विदेश जाने सबैले ध्यान दिनु मेरो कुरामा पैसाको बोटा कहाँ हुन्छ च्याङबा सजिलो टिप्न विदेशमा सजिलो टिप्न विदेशमा
के गरौ त मै च्याङबा
सिक्नु च्याङबा पहिले तालिम लिहाल अहिले तालिम लिहाल अहिले
अभिमुखीकरण तालिम वैदेशिक रोजगारीमा जानेहरूको लागि रक्षा कवच हो।
तीव्र अभिमुखीकरण तालिम पहिला, अनि मात्रै वैदेशिक रोजगारीको बाटोमा चालौं पहिला।
वैदेशिक रोजगार बोर्डको सचिवालय।
कार्यक्रमको अन्तिममा अब उद्यम कथाको पालो। अस्ट्रेलियामा उच्च शिक्षा प्राप्त गरी स्वदेश फर्किएर यस्तै उद्यममा संलग्न करूण सागर पराजुली र उहाँ संलग्न कलकल ग्रुपको उद्यम कथा आजको कार्यक्रममा।
हामीले कृषिजन्य उत्पादनहरू गर्छौँ, विशेष गरेर लोकल नेपाली तोरीको तेल हाम्रो मूल प्रडक्ट हो। भारतको तेल, मौरीको महहरू अहिले जोड गरेका छौँ। लोकल नेपाली खाद्यान्न सामग्रीहरू जस्तै कोदोको पिठो, पापरको पिठो, मकैको पिठो, मकैको च्याख्ला, गहुँको पिठो, सिमीको दाल, मासको दाल, मुङको दाल, जस्तै अब नेपालमा लोकप्रिय भइसकेको मस्याङ, आङको दाना, अनि मसला, चिराको बेसार भयो।
झन्डै चार वर्ष अघि भक्तपुर कटुन्जेमा थालनी गरिएको उद्यमको शुरूका वर्षहरूमा निकै चुनौतीको सामना गरेको करूण सागर पराजुले सुनाउनुहुन्छ। सामूहिक लगानी भएकाले पनि धैर्यका साथ लागि परेको उहाँको भनाइ छ। उद्यमको शुरूआत र अहिलेको अवस्थाबारे बताउँदै पराजुले,
शुरूआत हामीले जम्मा 68 लाखबाट शुरूआत गरेका थियौँ व्यवसाय, र हामी 31 जना सेयर होल्डर थियौँ। आज हामीसँग करिब 6 जना सेयर होल्डर हुनुहुन्छ। गुजी अहिले लगभग 2 करोड जति पुगेको छ। पाठ्यान्न स्टाफहरू जस्तो 50 लाखको मान्छेहरू जसले अवसर पाइराख्नु भएको छ। यहाँले मार्केट लिनुको लागि त हामीलाई धेरै समय लाग्यो, धेरै चुनौतीहरू आए। लोकल नेपाली तोरीको तेलबाट नै हामीले ट्रेनिङ कमायौँ। जब मार्केट बन्दै भयो, अब सबै लसलाई कभर गरेर पनि नेट प्रफिटमा जाँदैछौँ।
बजारमा चिनिन पहिले निकै कठिन भए पनि अहिले उपत्यका बाहिर धुलीखेलसम्म उत्पादनहरू पुर्याएको उहाँ बताउनुहुन्छ। खाद्य सामग्रीका अनेक औद्योगिक उत्पादनका बीच तपाईँहरूले विशेष के चाहिँ फरक शैली अप्नाउनु भयो र अहिले स्थापित हुँदै हुनुहुन्छ बजारमा भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ,
एक त हामी फ्री होम डेलिभरी दिन्छौँ ग्राहकहरूलाई। डाइरेक्ट कृषकहरूसँग सुनिदिएपछि हामीले डाइरेक्ट ग्राहकलाई केही न केही सुपथ मूल्यमा दिन सक्छौँ। फेसबुकबाट मार्केटिङ गरिरहेका हुन्छौँ, भिडियोहरू बनाउँछौँ, लोकल है छानेका सामग्रीहरू उत्पादन गर्छौँ, शुद्धता दिन्छौँ। शुद्धतामा हामी कहिले पनि समझौता गर्दैनौँ। जस्तै हामीले जुम्लाबाट प्राप्त गर्छौँ, जुम्ला, हुम्ला, जाजरपुर, सिन्धुली, तोरी चाहिँ विशेष गरेर बर्दिया, दाङबाट हामी सङ्ग्रहण गर्छौँ कृषकहरूबाट।
रैथाने कृषि उपज र गुणस्तरीय उत्पादन लिएर बजारमा कसरी प्रतिस्पर्धा गर्नुभएको छ र यस किसिमका उद्यमीहरूले ग्राहक र उपभोक्तालाई विश्वस्त तुल्याउने कसरी त?
सबैभन्दा पहिला त जानकारी पनि दिनु पर्यो, हामी यस्तो यस्तो उत्पादन गर्छौँ। र त्यसपछि सबैभन्दा ठुलो विश्वास भनेको चाहिँ पहिलोचोट चाहिँ प्रयोग गर्नको लागि हामीले प्रेरणा दिन सक्यौँ र प्रयोग गराउन सक्यौँ भने प्रयोग गरेपछि एकचोटि आफ्नै अनुभव भन्दा ठुलो विश्वास अरू केही पनि हुन सक्दैन। हेर्नु यसरी महँगो भयो भनेर गुनासो गर्छन्। आफ्नै स्वास्थ्यको लागि 2-4 रुपियाँ बढी खर्च गर्नुपर्छ भने ठिकै छ त, अरू कुनै विलासिताका सामग्रीमा, विलासिताको जीवनशैलीमा हामीले जति खर्च गर्छौँ त्यसबाट बरु अलिकति मिनिमाइज गरेर जैविक उत्पादन जस्ता सामग्रीहरूमा खर्च गर्नु भनेको कसैको लागि पनि त्यति कठिन हो जस्तो लाग्दैन।
अस्ट्रेलियामा उच्च अध्ययनसँगै रोजगारको पनि अनुभव सँगाल्नुभएका पराजुली भन्नुहुन्छ, काम गर्दाको सन्तुष्टि त स्वदेशमै हुन्छ।
अस्ट्रेलिया त म पढ्नको लागि भनेर म गएँ, तर आफ्नो पढाइलाई कन्टिन्यू गर्नको लागि पनि तपाईँ त्यहाँ बस्नु पर्यो, खानु पर्यो, लाउनु पर्यो। त्यसको लागि चाहिँ आफूले केही न केही श्रम गर्नै पर्ने हुनु भयो। त्यही क्रममा मैले पनि त्यहाँ श्रम गरेँ, मैले अकाउन्टिङ डिग्री कम्प्लिट गरेँ र सम्भावनाहरू आफ्नै देशमा धेरै देखेँ र विदेशमा जति नै आफूले गरे पनि आफ्नो त्यति अस्तित्व पनि हुँदैन र कसैले गरेको देख्दा पनि देख्दैनन्। आफ्नो देशमा आएर गरे भने कम्तीमा आफूले गरेको कारणले अरूलाई पनि प्रेरणा हुन्छ, आफूलाई पनि सन्तुष्टि मिल्छ।
स्थानीय जातका कृषि उपजको उत्पादन, यस प्रकृतिका उद्यमहरूको भविष्य कस्तो देख्नुहुन्छ र यस्ता उद्यमको सफलताको आधार चाहिँ के हो त भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ, अर्ग्यानिक उत्पादन प्रतिको चासो, रुचि र माग नै यसका आधार हुन्।
मानिसहरूमा प्राकृतिक खाद्य सामग्रीप्रति, अर्ग्यानिक खाद्य सामग्रीप्रति एकदमै चासो बढेको छ, रुचि बढेको छ, माग पनि बढेको छ। त्यही भएर अब कृषिजन्य व्यवसायमा भविष्य पनि उज्जवल देख्छु। जब डिमान्ड बढ्छ, जैविक उत्पादन नै ग्राहकहरूले खोज्छन् भने त कृषकहरू पनि जैविक उत्पादन गर्न प्रोत्साहित हुन्छन्।
उद्देश्य र मन मिल्नेहरूको सामूहिक प्रयासमा गरिएको उद्यम राम्रो हुने करूण सागर पराजुलीको आफ्नो अनुभव छ। अन्तमा उहाँ भन्नुहुन्छ, प्राकृतिक विविधता भएको हाम्रो देशमा जडीबुटी लगायतका कृषि उद्यममा थुप्रै अवसरहरू छन् र त्यसका लागि सहकार्यले राम्रो परिणाम दिन्छ।
एक त प्राकृतिक जडीबुटीको पनि भनी राष्ट्र हो नेपाल। कृषिमा सबैभन्दा ठुलो एउटा प्लेटफर्म बनेको छ। एकल केही गर्छु भने अनि व्यवसाय गर्यो भने त्यो व्यवसायमा जम्न अलिकति कठिन छ। एक्लै धैर्यता हुँदैन। आफ्नो मन मिल्ने समूह जसको भाव एउटै हो, सोच एउटै हो, एउटै खालको जीवनशैली जसले चाहेको हो उनीहरू जस्तो टिम मिलेर अगाडि बढ्नुपर्छ। सबैको आफ्नो एउटा मास्टर माइन्ड हुन्छ के, अनि सबैको मिलेपछि अगाडि बढ्न सजिलो हुन्छ। विदेश खोजेर रहनु पर्दैन, तर धैर्य भएर बस्यौँ भने प्रतिज्ञाको फल मिठो
हुन्छ।
पर्वको समय छ, फुर्सदले सोचेर अनि रोजगारी सम्बन्धी जानकारीहरू लिएर बुझेर मात्रै वैदेशिक रोजगारीको पाइला चाल्नुहोला। विदेशबाट आएकाहरूसँग पनि त्यो देशको बारेमा बुझ्न सकिन्छ। छरछिमेक, आफन्त र परिवारका सदस्यसँग उचित सल्लाह लिएर अनि कानूनी प्रक्रिया पुर्याएर उद्यम गरे वा वैदेशिक रोजगारीमा गए आउने दिन दुःख भोग्न नपर्ला कि। अर्को हप्ता नाटक सुनाउने छौ है, लौ त आजलाई हामी बिदा हुन्छौ। केही सोध्न परे 9886462508 फोन गर्नुहोस्। यो कार्यक्रम तपाईँले रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र बर्दिवासबाट आइतबार बेलुकी 5:30 बजे मैथिली भाषामा समेत सुन्न सक्नुहुनेछ। अहिलेलाई कार्यक्रमबाट संयोजक अमर ध्वज लामा, सहकर्मी सम्झना गौतम, हेमन्त उप्रेती, अच्युत अर्याल सहित मनुका कुँवरलाई विदा दिनुहोस्। नमस्ते।